रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज
प्रदेश नम्बर 6 पनि भूकम्पको जोखिममा नयाँ संरचनालाई भूकम्प प्रतिरोधी बनाउन विज्ञको सुझाव
कर्णालीको विकासका लागि 10 वर्ष विकास आयोजनाका कार्यक्रमहरू सार्वजनिक पर्यटन जलविद्युत जडीबुटी र स्थानीय उत्पादनलाई बढी महत्व दिने
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न मन्त्री परिषद बैठक आज बस्ने सहमति जुटाउने प्रयास भइरहेको सरकारी दावी
र क्षेत्रीय उत्सु प्रतियोगितामा 7 स्वर्णसहित सुर्खेत पहिलो हुन सफल हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा भूकम्पले गर्ने क्षति कम गर्न सबैले सचेतना अपनाउनुपर्ने सरोकारवालाले बताएका छन् विश्व भूकम्प सुरक्षा दिवस 2074 अवसरमा वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले घर बनाउँदा विशेष ध्यान पुर्याए भूकम्पको क्षति कम गर्न सकिने बताएका छन् विभिन्न जनचेतनामूलक र अन्तर्क्रियामूलक कार्यक्रम गरी सुर्खेत सहित हिजो देशैभर भूकम्प दिवस मनाइएको छ कार्यक्रममा भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले नेपाल अझै पनि भूकम्पीय जोखिममा रहेको भन्दै नागरिक सचेत रहनुपर्नेमा जोड दिनुभएको छ उहाँले प्रदेश नम्बर 6 पनि भूकम्पको जोखिममा रहेको भन्दै नयाँ संरचनालाई भूकम्प प्रतिरोधी निर्माण गर्नुपर्ने बताउनु भएको छ सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले अब भौतिक संरचना निर्माण गर्दा भवन निर्माण आचार संहिता 2072 पालना गर्न पनि आग्रह गर्नुभएको छ कार्कीले प्राकृतिक विपत्तिहरू अकस्मात आउने भएकाले रोक्न नसकिए पनि विपत्ति पश्चात हुने क्षतिलाई कम गर्न पहिल्यै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ यस्तै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी भौतिक संरचना निर्माण गर्नु नै उत्तम उपाय भएको उल्लेख गर्नुभएको छ स्थानीय मंगलगढी चोकबाट सुरु भएको र्याली बजार क्षेत्रमा परिक्रमा गरी जिल्ला सम्बन्धित समितिको सभाहालमा पुगेर औपचारिक कार्यक्रममा समापन गरिएको हो
यस्तै सबल समुदाय र स्थानीय सरकार भूकम्पे सुरक्षाको बलियो आधार भन्ने नाराको साथ बाँकेमा पनि 20 भूकम्पे सुरक्षा दिवस मनाइएको छ जिल्ला प्रशासन कार्यालयबाट सुरु भएको प्रभात फेरी जिल्ला प्रशासन त्रिभुवन चोक भिपी चोक हुँदै नेपालगञ्ज उपमहानगरपालिकामा आएर कोण सभामा परिवर्तन भएको थियो कोण सभामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल सिमशेर राणाले नेपालगञ्जमा नगरपालिकाभित्र भवन बनाउनका लागि भवन आचार संहिता बनाउने यसको पूर्ण कार्यान्वयन गराएर छोड्ने बताउनुभयो उहाँले उपमहानगरपालिकाका सबै ओडाहरूमा रहेका ऐलानी जग्गालाई नगरको स्वामित्वमा लिएर एउटा चिल्ड्रेन पार्कसम्म व्यवस्था गर्ने काम भएको उल्लेख गर्नुभयो प्रमुख जिल्ला अधिकारी रमेश केसीले 72 सालको भूकम्पले विभिन्न क्षति भएको बेला कसरी बस्ने र कस्ता कारण रणनीति अपनाउन सकिन्छ भन्नेबारे सिकाउँदै अब स्थानीय स्तरदेखि केन्द्र तहसम्म रणनीतिक योजना आवश्यक रहेको बताउनु भएको छ
सिंचाइ मन्त्री समेत रहेका बर्दिया क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित सञ्जय कुमार गौतमले जिल्लामा सञ्चालित विभिन्न योजनाहरूको निरीक्षण गर्नुभएको छ नेपाली कंग्रेस बर्दियाका सभापति समेत रहनुभएका गौतमले चुनावका बेला गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने दावी पनि गर्नुभएको छ हाम्रा बर्दिया सहकर्मी भावुक एगुले उहाँलाई जिल्ला भ्रमणको उद्देश्य के हो त भनी सोध्नु भएको छ
मैले मंग्रागाडीमा 2 मैले चाहिँ नि घुसरादेखि मंग्रागाडीसम्मको बिचको सिँचाइको अवस्थाको बारेमा जानकारी लिएँ र त्यहाँ सुधारका केही कुराहरूलाई निर्देशन गरेको छु त्यसै भविष्य आयोजनाको अब हामीले जुन पर्वतीय मन्दिरसम्म तारतालबाट पर्वतीय मन्दिरसम्मको जुन विस्तार गर्ने क्रममा छौँ त्यसका लागि जग्गाहरूको अधिग्रहणदेखि लिएर अन्य प्रक्रियाहरू अगाडि बढेको छ र त्यहाँसम्मको जुन बजार क्षेत्रबाट भएर आउने भविष्य आयोजनाको जुन कार्यहरू अहिले तीव्र गतिमा भइरहेका छन् त्यसको पनि निरीक्षण गरेँ ओरै नदीले धेरै ठाउँहरूमा कटान गरेर समस्या सिर्जना गरेको छ। त्यो शिवपुरमा सूर्यपटुवामा साबिक सूर्यपटुवाको दुई ठाउँमा धेरै ठुलो नदी कटानको समस्या रहेछ। त्यो पनि अब गुरु योजना अनुसार काम सुरु हुने समय अलिकति लाग्न सक्ने भएको हुँदा अहिले तत्काल केही राहत दिन सकिन्छ कि भनेर त्यो ठाउँमा पनि यहाँका जननिर्वाचित प्रतिनिधिहरूलाई लिएर त्यो ठाउँको अवलोकन गर्ने र हुलाकी सडकको निर्माणको प्रक्रिया कति तीव्र हुन सक्यो भन्नेमा पनि मेरो चासो थियो। र यो जुन ठाकुरद्वारा अहिले म शिवपुरमा कुरा गर्दैछु, ठाकुरद्वारा यो पर्यटकीय दृष्टिकोणले साह्रै नै महत्त्वपूर्ण छ र मैले यो ओरै नदीको दुईटा पुलहरूको विषयमा पनि धेरै पहल गरेर यसको निर्माण गत वर्ष नै सञ्चालन गर्ने सोचमा थियौँ हामी। त्यो कुनै कार्य कति गतिमा गएको छ र यो बाटो जुन अम्बासादेखि ठाकुरद्वारासम्म जाने बाटो, ओरालीसम्म जाने बाटो, त्यो पनि कार्य शुभारम्भ कहाँ कुन हदसम्म गयो र कस्तो भएको छ, त्यसको स्तर के छ भनेर यहाँका सरकारवालाहरू, जनप्रतिनिधिहरू, आम नागरिकहरूसँग पनि यो विषयमा छलफलहरू गरेँ र परिस्थितिको विषयमा अखाडि एउटा सामान्य जानकारी लिने प्रयास गरेँ। म जिल्लामा आएको बेलामा म एक नम्बर क्षेत्रबाट निर्वाचित भए पनि सबै जिल्लालाई हेर्नुपर्ने एउटा गार्जियनको भूमिका निर्वाह गर्नुपर्ने मेरो दायित्व भएको हुँदा म सबैतिर हेर्ने क्रममा छु। अहिले
बाटो र पुल बन्दैछ, अलि ढिलो सुरु भएन यो बर्खाको?
होइन, तपाईँ देख्नुभयो तीन महिनासम्म हामी अब निर्वाचनमा थियौँ, सारा पुँजी, मुलुकको सारा स्रोत र साधन निर्वाचनमा केन्द्रित थियो, जनशक्तिहरू निर्वाचनमा केन्द्रित थियो, यो बिचमा कुनै पनि विकासको निर्माण कार्य मैले गति लिन सकेन। बाटो र नदीको तलबन्धन जुन डुबान र कटानको समस्याबाट हामी छौँ यसलाई मैले प्राथमिकतामा राखेको छु। यहाँ विकासका पूर्वाधारहरू निर्माण नभएसम्म यहाँ विकासको नयाँ सम्भावनाहरू बढ्दैन र यसलाई सुरक्षित गन्तव्यको रूपमा लिएर जानलाई यो बबई नदी र कर्णाली नदीको तलबन्धन, ओरै खोला र मान खोलाको तलबन्धन, भादा खोलाको तलबन्धन हाम्रो लागि जीवन मरणको प्रश्न भएको छ। र म अहिले जुन जिम्मेवारीमा छु त्यसको कार्यक्षेत्र पनि यो परेको हुँदा म के चाहन्थे भने मेरो पालामा यो परियोजनाहरू सुरु हुन् र आगामी दुई तीन वर्षको बिचमा बर्दिया जिल्लामा कमसेकम नदी कटानको समस्याबाट मुक्त होस् भन्ने मेरो सोच थियो। त्यो अनुसारले मैले काम पनि शुभारम्भ गरेको छु र मेरो विश्वास छ आउँदो तीन चार वर्षको बिचमा, अब यो मेरो कार्यकाल भनौँ न, तपाईँको यो जनताले दिएको यो निर्वाचित प्रतिनिधिको हैसियतमा निर्वाह गर्ने कार्यकालको बिचमा यी समस्याहरूबाट म बर्दिया जिल्लालाई मुक्ति दिने मेरो प्रयास, त्यो नगइकन यहाँ उद्योग धन्दा, कल कारखानाको विकास हुने, पर्यटनको विकास हुने, कृषि उद्योगको विकास हुने सम्मानहरू न्यून हुन्छ, त्यो नगरेसम्म रोजगारी वृद्धि हुँदैन र हामी आत्मनिर्भर बन्न सक्दैनौँ।
अहिले सिँचाइ मन्त्री हुनुहुन्छ, भर्खरै मात्र प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सकिएको छ, नयाँ सरकार गठन प्रक्रिया अब देशले कस्तो मोड लिएला?
हामी चाहन्छौँ कि नयाँ सरकार चाँडै बनोस्। हेर्नुहोस्, यसपालिको जनताले दिएको जनादेशले हामीलाई के भने वामपन्थीहरूको जुन गठबन्धनको एउटा गठबन्धन बन्यो उनीहरूले अब मुलुकमा अगाडि शासन गरून् भन्ने जनादेश दिएको हो। नेपाली काङ्ग्रेसलाई अथवा लोकतान्त्रिक गठबन्धनलाई, हाम्रो गठबन्धनलाई स्पष्ट रूपले हामीलाई प्रतिपक्षको भूमिका निर्वाह गर भन्ने जनादेश दिएको छ। त्यस अब हामी त के चाहन्छौँ भने वामपन्थी गठबन्धनको सरकार चाँडै बनोस्, मुलुकलाई एउटा स्थिर बाटोमा लैजानुहोस् भन्ने हाम्रो शुभकामना छ। र अहिले हामीहरू जुन परिस्थितिमा छौँ हामीहरू रचनात्मक प्रतिपक्षको र सशक्त प्रतिपक्षको भूमिकाको लागि मानसिक रूपले तयार छौँ।
बर्दियाको क्षेत्र नम्बर एकमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई पराजय गर्दै विजयी हुनुभयो,
हजुर,
कसरी सफल हुनुभयो जस्तो लाग्छ?
होइन, यो त यसो हो, यो त कस्तो हो भने तपाईँको एउटा मेरो निरन्तर प्रयास पनि हो, बर्दियाको जनतासँगको मेरो माटोसँगको यहाँको जनतासँगको मेरो व्यक्तिगत सम्बन्ध र सम्पर्क पनि हो, मेरा पार्टीका साथीहरूको दिनरातको गरेको मेहनत पनि हो, मेरो साथीभाइ मेरा परिवारका मान्छेहरूले पनि मलाई दिएको सद्भाव हो। त्यति मात्रै होइन, कतिपय मसँग वैचारिक रूपले विमति राख्ने साथीहरूले पनि मसँग आश गर्नुभयो जस्तो लाग्छ र सामान्य नागरिकहरू खालि उहाँहरूको र मेरो सोचाइमा के हो भने मैले जनता कसैको हुँदैनन्, जसले जनताको भावना बुझ्छ, जसले जनताको आवश्यकतालाई सम्बोधन गर्छ, जसको जसले जनताको भावनाको प्रतिनिधित्व गर्छ, जनता उसको हो भन्ने मलाई लाग्यो। उहाँहरूले चाहिँ त्यो मतको सङ्ख्याको गुणाभाग गर्नुभयो र के भन्ठान्नुभयो भने यति 32,000 मतको डिफरेन्सेसमा हामी छौँ र यो त हाम्रा सबै कार्यकर्तै हुन् भन्ठान्नुभयो, त्यो उहाँहरूको ठुलो भूल थियो।
उहाँ हुनुहुन्थ्यो बर्दिया क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सञ्जय कुमार गौतम भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर पनि बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश नम्बर 56 भूकम्पको जोखिममा नयाँ संरचनालाई भूकम्प प्रतिरोधी बनाउन विज्ञको सुझाव, सिँचाई मन्त्री सञ्जय गौतमद्वारा बर्दिया जिल्लामा सञ्चालित विभिन्न योजनाहरूको निरीक्षण लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले कर्णालीको विकासका लागि 10 वर्ष विकास आयोजनाका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सिंहदरबार स्थित कर्णाली विकास आयोजनाले पत्रकार सम्मेलन गरी विकास योजनाहरूबारे जानकारी गराएको हो। आयोगले कर्णालीको गरिबी न्यूनीकरण र रोजगारको अवसर सिर्जनाका लागि पर्यटन, जलविद्युत, जडीबुटी र स्थानीय उत्पादनलाई बढी महत्व दिने बताएको छ। आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर चन्द्रकान्त पौडेलले विकासका धेरैजसो योजना सर्वमान्य नभएकै कारण करोडौं रुपियाँ लगाइएका रणनीतिहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनु भएको छ। उहाँले अनुसन्धान र वृहत छलफलपछि कर्णालीको विकासका लागि आयोगले 10 वर्षीय रणनीति सार्वजनिक गरेको दावी पनि गर्नुभएको छ। आयोगले डोल्पालाई बहुमूल्य जडीबुटी उत्पादन केन्द्रका रूपमा विकास गर्नुका साथै मुगुलाई कर्णालीको पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य पनि लिएको छ। आयोगले कर्णालीका 5 जिल्लाको विकाससँग सम्बन्धित योजना सार्वजनिक गरिसकेको छ। जल जङ्गल जडीबुटी र पर्यटनको विकास गरेमा कर्णालीले समग्र राष्ट्रलाई पाल्न सक्ने भए पनि त्यसो नगर्दा यो क्षेत्र सबैभन्दा पछि परेको गुनासो सहभागीले गरेका छन्। कर्णालीको विकासका लागि 2069 साल भदौ 25 गते अधिकार सम्पन्न निकायको रूपमा कर्णाली विकास आयोगको गठन गरिएको हो।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न भन्दै आज मन्त्री परिषद बैठक बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमति खोजे पनि सहमति हिजोको बैठकमा हुन सकेन। प्रधानमन्त्री देउवाले एमाले र माओवादी केन्द्रका नेतासँग औपचारिक छलफलको प्रयास गरे पनि सफल हुन नसकेपछि बैठक आज सारिएको जनाइएको छ। एमाले र माओवादी केन्द्रले संवैधानिक रूपमा प्रदेश प्रमुख र स्थायी राजधानी निर्धारण गर्ने अधिकार सरकारलाई मात्र भएको बताउँदै आफ्नो सहमति नचाहिने बताउँदै आएका छन्। सरकारले प्रदेश प्रमुख नतोक्दा निर्वाचन आयोगले प्रदेश सभा समानुपातिकतर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन। निर्वाचन आयोगले यही 5 गतेभित्र प्रदेश प्रमुख नियुक्ति नगरे माघ 24 गतेलाई तोकिएको राष्ट्रिय सभाको चुनाव प्रभावित हुने बताइसकेको छ। प्रदेश र प्रतिनिधि सभाको चुनाव भएको 1.5 महिना हुन लाग्दा पनि प्रदेश प्रमुख नियुक्ति नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको चुनावको प्राविधिक विषयमा राजनीतिक दलसँग छलफल गरेको छ। आयोगले एमाले कंग्रेस माओवादी केन्द्र राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरूसँग राष्ट्रिय सभाको तयारी एकल संक्रमणीय प्रणाली मतगणना लगायतका विषयमा छलफल गरेको हो। छलफलपछि एमाले नेता सुभाष चन्द्र नेवाङले राष्ट्रिय सभा चुनावको तयारी र प्राविधिक पक्षबारे आयोगले जानकारी गराएको बताउनुभयो। यस्तै कंग्रेस नेता रमेश लेखकले बैठकमा राष्ट्रिय सभा चुनावको निर्देशिका बन्दै गरेको अवस्थाका बारेमा पनि छलफल भएको बताउनुभयो।
प्रमुख सत्तारूढ दल नेपाली कङ्ग्रेसको केन्द्रीय समितिको बैठक यही माघ 4 गते बस्ने भएको छ। बैठक बिहिबार बिहान 11 बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने र बैठकमा समसामयिक विषयमा छलफल हुने पार्टीले जनाएको छ। हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि कङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक पहिलोपटक बस्न लागेको हो। निर्वाचनमा पार्टीले अपेक्षा गरिए अनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समितिको बैठक र पार्टीको महासमितिको बैठक बोलाउनु पर्ने माग उठ्दै आएको छ।
सरकारले बाढी पीडितका लागि उपलब्ध गराएको राहत रकम अझै पीडितलाई नदिएको भन्दै पीडितहरूले भागेको डुडुवा गाउँपालिकाका कार्यालयमा ताला लगाएका छन्। डुडुवा गाउँपालिकाका वडा नम्बर 3 का पीडितले वडा कार्यालयमा समेत तालाबन्दी गरेका छन्। सरकारले गाउँपालिकाको खातामा बाढी पीडितका लागि प्रति परिवार 2,100 रुपियाँ राहत उपलब्ध गराए पनि गाउँपालिकाले अझैसम्म वितरण नगरेकाले तालाबन्दी गरेको उनीहरूको भनाइ छ।
बैतडीका 6 गाउँपालिका र 4 नगरपालिकाका 45,000 बढी घरदुरी मध्ये 12,000 घरदुरीले मात्र बिजुली बत्ती बाल्न पाएका छन्। विद्युत वितरण केन्द्र बैतडीले अझै पनि 33,000 घरदुरी अँध्यारोमा बस्न बाध्य भएको जनाएको छ। स्थानीय स्तरमै उत्पादित बिजुली, भारतबाट आएको बिजुली, अपी हाइड्रो पावर, चमेलिया जलविद्युत र राष्ट्रिय प्रसारण लाइन पुग्दा पनि गाउँमा विद्युत लाइन विस्तार नहुँदा स्थानीय अँध्यारोमा बस्न बाध्य भएका छन्। केन्द्रले बैतडी 5 अर्ब रुपियाँ बजेट भए पनि बैतडीका बाँकी 33,000 घरदुरीमा 3 वर्षभित्र बिजुली पुर्याउन सकिने जनाएको छ।
कैलालीबाट चोरी गरेर अछाम पुर्याएका 22 घोडा प्रहरीले नियन्त्रणमा लिई कैलाली फर्काएको छ। कैलालीको बलियाबाट 22 घोडा अछामको तुर्माखा गाउँपालिकामा पुर्याएपछि सोधपुछ गर्दा चोरी गरेर ल्याइएको थाहा पाएर भैरवस्थान प्रहरी चौकले नियन्त्रणमा लिएको थियो। हुम्लाको अनानचुली गाउँपालिका 4 का धर्मराज सञ्जालले घोडा चोरी गरी ल्याइएकाले घोडासहित पक्रेको प्रहरीले जनाएको छ। चोरी गर्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय कैलाली लगिएको छ भने घोडा पनि कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब परीक्षक दधिराम नेउपानेले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुनी रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेर र राष्ट्रिय खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। तुलसीपुर उद्योग वाणिज्य सङ्घले प्रदेश नम्बर पाँचको राजधानी दाङलाई तोक्न माग गरेको छ। सङ्घले सबै स्रोत र साधनका हिसाबले उपयुक्त रहेको दाङलाई राजधानी बनाउन वर्तमान सरकार पछि हट्न थालेको भन्दै आपत्ति जनाएको छ। तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरबहादुर रावल र महासचिव रूपबहादुर खत्रीले प्रेस विज्ञप्ति जारी गरी दाङलाई प्रदेश नम्बर पाँचको राजधानी तत्काल घोषणा गर्न आह्वान गर्नुभएको छ।
न्यू मिलन क्लब वीरेन्द्रनगर एकले त्रिपुरेश्वर माध्यमिक विद्यालयका गरिब विपन्न तथा जिहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। क्लबले कक्षा एकदेखि दससम्मका 26 विद्यार्थीलाई झोला र 4 विद्यार्थीलाई एक एक दर्जन कापी वितरण गरेको हो। शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराम सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुद्र बहादुर खत्री, वडा सदस्य विमला थापा लगायतको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम क्लबका अध्यक्ष विनोद गिरीको अध्यक्षतामा सम्पन्न गरिएको हो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। सुर्खेतको रङ्गशालामा भएको राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप अन्तर्गत क्षेत्रीय उत्सु प्रतियोगितामा 7 स्वर्ण पदकसहित सुर्खेत प्रथम भएको छ। विभिन्न तौल टिम समूहतर्फको प्रतियोगितामा 5 स्वर्ण पदकसहित बाँकी दोस्रो र 4 स्वर्ण पदक पाएको बर्दियाले तेस्रो स्थानमा चित्त बुझाएको छ। सुर्खेतले 1 रजत र 7 काँस्य पदक हात पारेको छ भने बाँकीले एउटा काँस्य प्राप्त गर्यो गरेको छ। यस्तै बर्दियाले 3 रजत र 4 काँस्य पदक हात पारेको छ। सुर्खेतका दीपक हमालले नानछङ अलराउन्डतर्फ, मालिका सार्की र लता पौडेलले सानसनौतर्फ, रमेश ओलीले 52 56 केजी तौलसम्मतर्फ, राजेन्द्र साईले 56 60 केजी तौलसम्म उतर्फ, भरत राणाले 70 75 केजी तौलसम्मतर्फ र करण लक्ष्मी मगरले 80 केजी तौलसम्मतर्फ स्वर्ण पदक हात पार्नु भएको हो। क्षेत्रीय प्रतियोगितामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पाका खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। माघ 1 सुरु भएको प्रतियोगितामा 26 पुरुष र 11 महिला खेलाडीहरूले प्रतिस्पर्धा जनाएका थिए।
शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयर कप T20 क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर 2 देहीमाण्डौ र वडा नम्बर 11 नागार्जुन बीच खेल हुने भएको छ। दशरथचन्द नगरपालिकाको आयोजनामा र बैतडी जिल्ला क्रिकेट संघ नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो। दशरथचन्द नगरपालिका 10 स्थित बुढा बाजे क्रिकेट मैदान राता माटामा सञ्चालन हुने प्रतियोगिता T20 फर्म्याटमा हुने जनाइएको छ। माघ 10 सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका 11 वडाका 11 टिमको सहभागिता रहने भएको छ। प्रतियोगिताको विजेताले भने 50,000 र उपविजेताले 30,000 रुपियाँ हात पार्ने भएका छन्।
यस्तै खेलकै अर्को प्रसङ्गमा भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले कारवाही गरेको छ। दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा कोहलीले रेफ्री माइकल गाफलाई खेल भावना विपरीत व्यवहार देखाएको पुष्टि गर्दै आइसिसीले कोहलीको दोस्रो टेस्ट पारिश्रमिकबाट 25% जरिवाना तिराउने र कोहलीको अङ्क 1 घटाउने निर्णय गरेको छ। पानी परेपछि भिजेको मैदानमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गरेकोमा बल भिजेर बलिङ गर्न समस्या भएको भन्दै कोहलीले रिसाएर बल भुइँमा फ्याँक्नु भएको थियो। दोस्रो टेस्टको पहिलो पालीमा कोहलीले 153 रनको शानदार पारी खेल्नु भएको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 6 पनि भूकम्पको जोखिममा, नयाँ संरचना भूकम्प प्रतिरोधी बनाउन विज्ञको सुझाव।
कर्णालीको विकासको लागि 10 विकास आयोजनाका कार्यक्रमहरू, सार्वजनिक पर्यटन, जलविद्युत, जडीबुटी र स्थानीय उत्पादनलाई बढी महत्त्व दिइने।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न मन्त्री परिषद बैठक आज बस्दै सहमति जुटाउने प्रयास भइरहेको सरकारी दावी।
र क्षेत्रीय उत्सु प्रतियोगितामा 7 स्वर्ण सहित सुर्खेत पहिलो हुन सफल। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।